نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. الحمد لله بنعمته تتم صالحات. ہر کلاس کے بعد یہ پڑھتے ہیں، کیونکہ صرف اللہ تعالیٰ ہی کی توفیق ہے کہ اس پرفتن دور میں ہمیں دوبارہ اپنی بات کے لیے بٹھا دیتا ہے. آئیے ارہی کو مختوم میں سے فتح مکہ کا اگلا حصہ دیکھتے ہیں. اسلامی لشکر مکہ کی راہ میں. 10 رمضان المبارک سن 8 ہجری کو رسول اللہ صلی اللہ علیہ وسلم نے مدینہ چھوڑ کر مکے کا رخ کیا. آپ کے ساتھ 10,000 صحابہ کرام تھے. مدینہ پر ابو رحم غفاری رضی اللہ عنہ کی تقرری ہوئی، یعنی آپ جب بھی کسی سفر میں جاتے تھے تو اپنے پیچھے کسی کو بھی بڑا بنا کر جاتے تھے. یہ ہم سب کے لیے بھی عمل کا نقطہ ہے کہ اپنی کسی بھی ذمہ داری کو اگر ہم کسی وقت پورا نہ کر پائیں تو کسی دوسرے کے ذمہ ضرور لگانا چاہیے. بغیر بتائے اپنی جگہ سے غائب ہو جانا بہت سارے لوگوں کو نقصان دینا ہے. جخفہ یا اس سے کچھ اوپر آپ کے چچا حضرت عباس بن عبد المطلب رضی اللہ عنہ ملے. وہ مسلمان ہو کر اپنے بال بچوں سمیت ہجرت کرتے ہوئے تشریف لا رہے تھے. پھر ابوا میں آپ کے چچیرے بھائی یعنی چچا زاد بھائی کزن ابو سفیان بن حارث اور پھوپھی زاد بھائی عبداللہ بن امیہ ملے. آپ نے ان دونوں کو دیکھ کر منہ پھیر لیا، کیونکہ یہ دونوں آپ کو سخت اذیت پہنچایا کرتے اور آپ کی حذف کیا کرتے تھے، یعنی مذاق کرتے تھے، طنز کرتے تھے. یہ صورت دیکھ کر حضرت ام سلمہ رضی اللہ عنہ نے عرض کیا کہ ایسا نہیں ہونا چاہیے کہ آپ کے چچا زاد بھائی اور پھوپھی زاد بھائی ہی آپ کے یہاں سب سے بدبخت ہوں. ادھر حضرت علی رضی اللہ عنہ نے ابو سفیان بن حارث کو سکھایا کہ تم رسول اللہ صلی اللہ علیہ وسلم کے سامنے جاؤ اور وہی کہو جو یوسف علیہ السلام کے بھائیوں نے ان سے کہا تھا، کیا کہ تاللہ لقد آثرک اللہ علینا وان کنا لخاطئین. اللہ کی قسم، اللہ نے آپ کو ہم پر فضیلت بخشی اور یقیناً ہم ہی خطا کار تھے. سورۃ یوسف کی آیت نمبر 91 ہے. کیونکہ آپ یہ پسند نہیں کریں گے کہ کسی اور کا جواب آپ سے عمدہ رہا ہو، چنانچہ ابو سفیان نے یہی کیا اور جواب میں فوراً رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا لا تسریب علیکم اليوم یغفر اللہ لکم وہو ارحم الراحمین. اسی سے آگے کی بات، یعنی پچھلی آیت یوسف کے بھائیوں نے کہی تھی، تو یہاں یہ بات کہنے والے آپ کے رشتہ دار تھے اور اب اللہ کے نبی نے وہ بات کہی جو کہ حضرت یوسف علیہ السلام کی زبان سے نکلی. آیت 92 ہے. آج تم پر کوئی سرزنش نہیں، اللہ تمہیں بخش دے اور وہ ارحم الراحمین ہے. اس پر ابو سفیان نے آپ کو چند اشعار سنائے جن میں سے بعض یہ تھے، تیری عمر کی قسم جس وقت میں نے اس لیے جھنڈا اٹھایا تھا کہ لات کے شخص سوار یعنی گھوڑے پہ سوار شخص محمد کے شخص سوار پر غالب آ جائیں تو میری کیفیت رات کے اس مسافر کی سی تھی جو تیرا و تار یعنی اندھیری رات میں حیران و سرگرداں ہو، لیکن اب وقت آ گیا ہے کہ مجھے ہدایت دی جائے اور میں ہدایت پاؤں. مجھے میرے نفس کے بجائے ایک ہادی نے ہدایت دی اور اللہ کا راستہ اسی شخص نے بتایا جسے میں نے ہر موقع پر دھتکار دیا تھا. یہ سن کر رسول اللہ صلی اللہ علیہ وسلم نے اس کے سینے پر ضرب لگائی اور فرمایا تم نے مجھے ہر موقع پر دھتکارا تھا. اب دیکھیے، جب اس طرح کے ڈراپ سینز ہوتے ہیں نا تو اس طرح کی کافی چیزیں سامنے آتی ہیں، لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم نے کسی بات کو بھی بنیاد نہیں بنایا کہ اختلافات بڑھے. ادھر سے کیا پتہ چلتا ہے اتنے حصے سے؟ آپ فاتح عالم تھے. آپ میں سے جو لوگ ہمارے ساتھ راہبر کامل سیریز سن رہے ہیں، تو آج ہم نے فاتح کا روپ دیکھا آپ کا، کہ آپ کیسے ایک فاتح کے روپ میں کامیاب لیڈر تھے. تو اس میں بھی ہم نے یہی دیکھا تھا کہ فتح کے نشے میں چور لوگ تو سب کو ہی راستے سے ہٹاتے ہوئے ظلم و ستم کرتے ہیں اور خون کی ندیاں بہاتے ہیں، لیکن نبی صلی اللہ علیہ وسلم نے بغیر خون بہائے اتنا بڑا کارنامہ انجام دے کر دنیا کو دکھا دیا کہ خون بہانے سے زیادہ लोगों को मोहब्बत देने की ज़रूरत होती है। और इससे ये भी पता चलता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम हर शख्स की बात सुनते थे और उसको इज़्ज़त भी देते थे। इसके बाद अगला मरहला क्या है कि मराव ज़हरान में इस्लामी लश्कर का पड़ाव, ये एक जगह है। अल्लाह के नबी ने अपना सफ़र जारी रखा। आप और सहाबाए कराम रोज़े से थे, लेकिन अस्फान और कुदैत के दरमियान कदीत नामी चश्मे पर पहुँच कर आपने रोज़ा तोड़ दिया और आपके साथ सहाबाए कराम ने भी रोज़ा तोड़ दिया। इसके बाद फिर आपने सफ़र जारी रखा, यहाँ तक कि रात के इब्तदाई औकात में मर्राव ज़हरान यानी वादिय फ़ातिमा पहुँच कर नज़ूल फरमाया। वहाँ आपके हुक्म से लोगों ने अलग अलग आग जलाई। इस तरह 10,000 चूल्हों में आग जलाई गई। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत उमर बिन ख़त्ताब रज़ी अल्लाह अन्हो को पहरे पर मुकर्रर फरमाया। चंद बातें नोट कीजिएगा इस हिस्से में से। अल्लाह के नबी ने रमज़ान के गुज़रने का इंतज़ार क्यों नहीं किया? याद रखिए, कुछ चीज़ें जितनी डिले की जाती हैं, जितनी पोस्टपोन की जाती हैं, वो उतनी ही कॉम्प्लेक्स से कॉम्प्लेक्स होती जाती हैं। आज का काम कल पर ना डालो, बड़ों ने ये कहा था, यहाँ भी यही बात है। दूसरी बात है कि दुश्मन को ज़रा सा भी मौका दे देना बात को बढ़ाना था। फिर अगली बात है कि अगर इस वक्त आप रमज़ान का नाम लेकर रुक जाते तो हो सकता है कि बाद में इसके और कितने बुरे नतायज निकलते। तो कुछ चीज़ें फौरी निपटाने की होती हैं। हालांकि बज़ाहिर देखा जाए तो अल्लाह के नबी को किसी ने आकर हमले की दावत तो नहीं दी थी, लेकिन आप वादा शिकनी बर्दाश्त नहीं करते थे। उधर उनका अहद टूटा, इधर आपने लश्कर का रुख मक्का की तरफ किया। तो अल्लाह से ये दुआ कीजिए हमें भी सही वक्त पर सही फ़ैसले करने की अल्लाह ताला तौफीक दे। और एक बात तो ऑब्वियसली मालूम है कि फ़र्ज़ रोज़ा सफ़र में रखा तो जा सकता है, लेकिन अगर किसी भी वजह से तोड़ना पड़े तो तोड़ा भी जा सकता है। और फिर तोड़ा भी आपने असर के करीब था, तो बहरहाल इसमें बहुत सारे मसाइल हैं। फिर एक और चीज़ ये जो 10,000 चूल्हों वाली है, इसको भी नोट कीजिएगा। इस्लाम का मिजाज ये है कि मुखालिफिन को मरूब किया जाए। बहुत सारे हथियार चलाने से ज़्यादा दिखाने के लिए होते हैं, तो यहाँ चूल्हों का जलाना उनके दिलों पर रोब डालना था। आज भी अगर आपको कहीं इस्लाम की इज़्ज़त, दीन की इज़्ज़त, किसी काम की इज़्ज़त दिखे तो आप थोड़ा सा इजहार कर सकते हैं लोगों को मरूब करने के लिए। अबू सुफियान दरबारे नबूवत में मर्राव ज़हरान में पड़ाव डालने के बाद हज़रत अब्बास रदी अल्लाह अन्हु रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सफ़ेद खच्चर पर सवार होकर निकले। इनका मकसद ये था कि कोई लकड़हारा या कोई भी आदमी मिल जाए तो इसे कुरैश के पास खबर भेज दें ताकि वो मक्के में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दाखिल होने से पहले आपके पास हाजिर होकर अमान तलब कर लें। इससे क्या पता चलता है कि जब आप गालिब होते हैं ना, तो बहुत सारे लोग जो कई सालों से आपका रास्ता रोक रहे होते हैं ना, तो वो ख़ुद अपनी जान बचाने के लिए इधर उधर होना चाहते हैं। और एक किस्म का आप कह लीजिए कि उनका रवैया ओफेंसिव से हटके डिफेंसिव होने लगता है। इधर अल्लाह ताला ने कुरैश पर सारी खबरों की रसाई रोक दी थी, इसलिए इन्हें हालात का कुछ इल्म ना था। अलबत्ता वो खौफ और अंदेशे से दो चार थे और अबू सुफियान बाहर जा जा कर खबरों का पता लगाता रहता था। चुनाचे इस वक्त भी वो और हकीम बिन हजाम और बुदैल बिन वरका खबरों का पता लगाने की गरज से निकले हुए थे। हज़रत अब्बास रजी अल्लाह अन्हो का बयान है कि बखुदा मैं रसूलुल्लाह के खच्चर पर सवार जा रहा था कि मुझे अबू सुफियान और बुदैल बिन वरका की गुफ्तगू सुनाई पड़ी। वो बाहम रद्दो कदह कर रहे थे यानी बहस मुबासा। अबू सुफियान कह रहा था कि खुदा की कसम मैंने आज रात जैसी आग और ऐसा लश्कर तो कभी देखा ही नहीं। और जवाब में बुदैल कह रहा था ये खुदा की कसम बनू खुजाया हैं, जंग ने इन्हें छील कर रख दिया है। इस पर अबू सुफियान कह रहे थे खुजाया इससे कहीं कमतर और जलील हैं कि इनकी आग और इनका लश्कर हो। अब्बास कहते हैं कि मैंने उनकी आवाज़ पहचान ली और कहा अबू खंजला। इसने भी मेरी आवाज़ पहचान ली और बोला अबुल फजल। मैंने कहा हाँ। उन्होंने कहा क्या बात है मेरे माँ बाप तुझ पर कुर्बान। मैंने कहा ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है लोगों समेत, हाय कुरैश की तबाही वल्लाही। यानी एक किस्म का मरसिया पड़ा, एक ऐसी कैफियत रखी कि जिसे उनके दिल का दुख और गम समझ आता है कि ये तो अल्लाह के नबी आ गए। उसने कहा, क्या हीला है मेरे माँ बाप तुम पर कुर्बान। मैंने कहा, वल्लाही अगर वो तुम्हें पा गए तो तुम्हारी गर्दन मार देंगे, लिहाजा इस खच्चर पर पीछे बैठ जाओ, मैं तुम्हें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास ले चलता हूँ और तुम्हारे लिए अमान तलब किए देता हूँ। इसके बाद अबू सुफियान मेरे पीछे बैठ गए और इनके दोनों साथी वापस चले गए। आप देखिए कि इस वाक़े से पता चलता है कि अबू सुफियान रदी अल्लाहु अन्हो ने कबूल इस्लाम में जो देर की तो उसकी वजह से इस किस्म के कमेंट्स उनके बारे में बोले और सुने जाते हैं। लेकिन अल्लाह ताला के हाँ तो दर्जे हैं बुलंद, जो देर से भी आए आ तो गया। फिर इसे एक और बात भी पता चलती है कि अरबों की जहानत बहुत थी। सिर्फ इतने चूल्हों का जलता देख कर उन्होंने लश्कर का अंदाज़ा लगा लिया कि ये बहुत बड़ा है। फिर इसी तरह से आप देखिए कि अबू सुफियान जब मुसलमान हुए तो बहुत अच्छे मुसलमान हुए। कहते हैं कि जब उन्होंने इस्लाम कबूल किया तो हया के सबब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ सर उठा कर ना देखा। आप इनसे मोहब्बत करते थे और इनके लिए जन्नत की बिशारत देते थे और फरमाते थे कि मुझे तवक्को है कि ये हमज़ा रदी अल्लाह अन्हु का बदल साबित होंगे। जब इनकी वफ़ात का वक्त आया तो कहने लगे, मुझ पर ना रोना क्योंकि इस्लाम लाने के बाद मैंने कभी कोई गुनाह की बात नहीं कही। मुराद यह कि जा रहा हूँ तो गुनाहों से पाक हूँ। क्या खूबसूरत इनके सोचें थी, इनके क्या अंदाज थे। अल्लाह ताला हमसे भी राज़ी हो और हमें गुनाहों से पाक कर दे जब हम उसके पास पहुँचे। फिर इसी तरह हज़रत अब्बास रदी अल्लाह अन्हु कहते हैं, मैं अबू सुफियान को लेकर चला, जब किसी अलाउ के पास से गुजरता तो लोग कहते कौन है, मगर जब देखते कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का खच्चर है और मैं इस पर सवार हूँ तो कहते कि रसूलुल्लाह के चचा हैं और आपके खच्चर पर हैं। यहाँ तक कि मैं उमर बिन अब्दुल ख़त्ताब रज़ी अल्लाहु अन्हु के अलाउ के पास से गुज़रा, उन्होंने कहा कौन है, और उठकर मेरी तरफ़ आए। जब पीछे अबू सुफियान को देखा तो कहने लगे, अबू सुफियान अल्लाह का दुश्मन, अल्लाह की हमद है किसने बग़ैर अहदो पैमान के तुझे हमारे काबू में कर दिया। यानी खुश हो गए कि हमने लड़ाई भी नहीं की और ये हमारे हाथ में आ गए। इसके बाद वो निकल कर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ दौड़े और मैंने भी खच्चर को एड़ लगाई। मैं आगे बढ़ गया और खच्चर से कूद कर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास जा घुसा। इतने में उमर बिन ख़त्ताब रज़ी अल्लाह अन्हु भी घुस आए और बोले कि अल्लाह के रसूल, ये अबू सुफियान है, मुझे इजाज़त दीजिए मैं इनकी गर्दन मार दूँ। मैंने कहा, अल्लाह के रसूल मैंने इसे पनाह दे दी है। फिर मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास बैठकर आपका सर पकड़ लिया और कहा, अल्लाह की कसम आज रात मेरे सिवा कोई और आपसे सरगोशी न करेगा। जब अबू सुफियान के बारे में हज़रत उमर रज़ी अल्लाह अन्हु ने बार बार कहा तो मैंने कहा, उमर ठहर जाओ रज़ी अल्लाह अन्हु, अल्लाह की कसम अगर ये बनी अदी बिन काब का आदमी होता तो तुम ऐसी बात न कहते। उमर रज़ी अल्लाह अन्हु ने कहा, अब्बास ठहर जाओ, अल्लाह की कसम तुम्हारा इस्लाम लाना मेरे नज़दीक ख़त्ताब के इस्लाम लाने से अगर वो इस्लाम लाते ज़्यादा पसंदीदा है, और इसकी वजह मेरे लिए सिर्फ ये है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के नज़दीक तुम्हारा इस्लाम लाना ख़त्ताब के इस्लाम लाने से ज़्यादा पसंदीदा है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अब्बास अबू सुफियान को अपने डेरे में ले जाओ, सुबह मेरे पास ले आना। इस हुक्म के मुताबिक मैं उन्हें डेरे में ले गया यानी ठहरने की जगह, और सुबह खिदमत नबवी सल्लल्लाहु अलैहि वसल्लम में हाज़िर किया। आपने इसे देख कर फरमाया, अबू सुफियान तुम पर अफसोस कि अब भी तुम्हारे लिए वक्त नहीं आया कि तुम ये जान सको कि अल्लाह के सिवा कोई इलाह नहीं। अबू सुफियान ने कहा, मेरे माँ बाप आप पर फिदा, आप कितने बुर्दबार, कितने करीम और कितने ख्वाहिश परवर यानी रिश्तेदारों की खबरगिरी रखने वाले हैं। मैं अच्छी तरह समझ चुका हूँ कि अगर अल्लाह के साथ कोई और भी इलाह होता तो अब तक मेरे कुछ काम आया होता। इसको हाईलाइट कीजिए, यह है अखलाक, ज़ुबान शीरी मुल्क गिरी। ज़ुबानें मीठी कर लीजिए, हक कड़वा है, ज़ुबान मीठी रखिए, लोगों को चुभेगा नहीं। असूल सख्त रखिए लेकिन ज़ुबान नरम रखिए। बहुत भारी इंजेक्शन भी नरम हाथों से लगे तो दर्द नहीं होता। प्यारे नबी की यही सुन्नत थी कि लोगों के लिए आपके दिल में मोहब्बत कूट कूट के भरी हुई थी। दुश्मन भी देखिए, जो कल दुश्मन थे आज आपकी दोस्तियों के दम भरते दिखते हैं। खैर, आपने अबू सुफियान की जब बात सुनी तो फरमाया, ابو سفیان، تم پر افسوس، کیا تمہارے لیے اب بھی وقت نہیں آیا کہ تم یہ جان سکو کہ میں اللہ کا رسول ہوں؟ ابو سفیان نے کہا، میرے ماں باپ آپ پر فدا، آپ کس قدر حلیم، کس قدر کریم اور کس قدر صلہ رحمی کرنے والے۔ اس بات کے متعلق تو اب بھی دل میں کچھ نہ کچھ کھٹک ہے۔ اس پر میں نے کہا، ارے گردن مارے جانے کی نوبت آنے سے پہلے پہلے اسلام قبول کر لو اور یہ شہادت و اقرار کر لو کہ اللہ کے سوا کوئی لائق عبادت نہیں اور محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں۔ اس پر ابو سفیان نے اسلام قبول کر لیا اور حق کی شہادت دی۔ میں نے کہا، اللہ کے رسول، ابو سفیان اعزاز پسند ہے، لہٰذا انہیں کوئی اعزاز دے دیجئے۔ آپ نے فرمایا، ٹھیک ہے، جب ابو سفیان کے گھر میں گھس جائے اسے امان ہے، اور جب اپنا دروازہ اندر سے بند کر لے اسے امان ہے، اور جو مسجد حرام میں داخل ہو جائے اسے امان ہے۔ کیا سیکھا؟ انزل الناس منازلہم۔ راہبر کامل میں آپ کے فاتح ہونے کے واقعے میں بھی یہی بات ہم نے پڑھی کہ کیسے آپ لوگوں کو عزت دیا کرتے تھے۔ تو کچھ لوگوں کو صرف اوپر اوپر سے بھی عزت دینی پڑے تو دیجئے، کوئی ضروری تو نہیں کہ آپ دوبارہ ان کو دل کے قریب کیجئے، ان کو اتنی قربت میں لے آئیے کہ دوبارہ وہی دھوکے کھائیں جو پہلے کھائے، دوبارہ وہی غلط فہمیاں ہوں جو پہلے ہوئیں۔ لیکن یاد رکھیے، تکلف بھی اچھا ہوتا ہے، کبھی کبھی مروت بھی اچھی ہوتی ہے۔ تو لوگوں کو بس اچھی سی عزت دے کر، ان کو اس حد تک رکھ کر کہ جس سے آپ کے دین کا نقصان نہ ہو، اچھا تعلق رکھنا، یہ بھی اس بات سے سمجھ آتی ہے۔ اسلامی لشکر مرو زہران سے مکہ کی جانب، اسی صبح یعنی منگل 17 رمضان سن 8 ہجری کی صبح، ٹیوسڈے 17 رمضان 8 ہجرا کی صبح تھی، رسول اللہ صلی اللہ علیہ وسلم مرو زہران سے مکہ روانہ ہوئے اور حضرت عباس رضی اللہ عنہ کو حکم دیا کہ ابو سفیان رضی اللہ عنہ کو وادی کی تنگی والے علاقے پر پہاڑ کے ناکے کے پاس روک رکھیں تاکہ وہاں سے گزرنے والی خدائی فوجوں کو ابو سفیان دیکھ سکیں، یعنی یہ اوپر ایک گھاٹی سی تھی کہ جہاں سے لشکر دکھ رہا تھا۔ حضرت عباس رضی اللہ عنہ نے ایسا ہی کیا۔ ادھر قبائل اپنے اپنے پھریرے لیے گزر رہے تھے، پھریرے سے مراد یہ کہ ایک جھنڈے کے نیچے جمع ہو کر ایک ٹروپ کی صورت میں گزر رہے تھے۔ جب وہاں سے کوئی قبیلہ گزرتا تو ابو سفیان پوچھتے کہ عباس یہ کون لوگ ہیں؟ جواب میں حضرت عباس بطور مثال کہتے کہ بنو سلیم ہیں، تو ابو سفیان کہتے کہ مجھے سلیم سے کیا واسطہ۔ پھر کوئی قبیلہ گزرتا تو ابو سفیان رضی اللہ عنہ پوچھتے کہ عباس رضی اللہ عنہ یہ کون لوگ ہیں؟ وہ کہتے مزینہ ہیں۔ ابو سفیان کہتے مجھے مزینہ سے کیا مطلب؟ یہاں تک کہ سارے قبیلے ایک ایک کر کے گزر گئے۔ جب بھی کوئی قبیلہ گزرتا تو ابو سفیان عباس رضی اللہ عنہما سے ان کے بارے میں ضرور پوچھتے، اور جب اسے بتاتے کہ یہ فلاں بن فلاں، تو وہ کہہ دیتے کہ مجھے فلاں بن فلاں سے کیا واسطہ۔ یہاں تک کہ رسول اللہ صلی اللہ علیہ وسلم اپنے سبز دستے کے جل میں، یعنی سبز رنگ کا جھنڈا تھا یا جو بھی ان کے لباس تھے، آپ مہاجرین و انصار کے درمیان فروکش تھے، یعنی وہاں رکے، یا انسانوں کی بجائے صرف لوہے کی باڑ دکھائی پڑ رہی تھی۔ ابو سفیان رضی اللہ عنہ نے کہا، سبحان اللہ، اے عباس رضی اللہ عنہ، یہ کون لوگ ہیں؟ انہوں نے کہا، یہ انصار و مہاجرین کے جلوب میں رسول اللہ صلی اللہ علیہ وسلم تشریف فرما ہیں۔ ابو سفیان نے کہا، بھلا ان سے مہاجرائی کی طاقت کسے ہے؟ اس کے بعد انہوں نے مزید کہا، ابو الفضل، تمہارے بھتیجے کی بات چاہت تو واللہ بڑی زبردست ہو گئی۔ لفظ بادشاہت کو نوٹ کیجئے گا، ابھی تک دلوں میں یہی تھا کہ نبوت کی جگہ یہ تو کوئی تخت لینے کی باتیں ہیں۔ حضرت عباس رضی اللہ عنہ نے کہا، ابو سفیان، یہ نبوت ہے؟ ابو سفیان نے کہا، ہاں، اب تو یہی کہا جائے گا، یعنی بڑی دیر کی مانتے مانتے، یہ کہہ لیجئے۔ کیا پتہ چلا؟ جو لوگ آپ کو ایک عرصہ تک جھٹلا چکے ہوتے ہیں نا، پھر ان کو یہ تسلیم کرنا بہت مشکل لگتا ہے کہ اللہ نے آپ کو بھی عزت دے دی۔ اس موقع پر ایک واقعہ اور پیش آیا۔ انصار کا بھریرہ حضرت سعد بن عبادہ رضی اللہ عنہ کے پاس تھا، وہ ابو سفیان کے پاس سے گزرے تو بولے، الیوم یوم الملحمت الیوم تستحل الحرمت، آج خون ریزی اور مار دھاڑ کا دن ہے، آج حرمت حلال کر لی جائے گی۔ آج اللہ نے قریش کی ذلت مقدر کر دی ہے، اور اس کے بعد جب وہاں سے رسول اللہ صلی اللہ علیہ وسلم گزرے تو ابو سفیان رضی اللہ عنہ نے کہا، اے اللہ کے رسول، آپ نے وہ بات نہیں سنی جو سعد نے کہی؟ آپ نے فرمایا، سعد نے کیا کہا؟ ابو سفیان نے کہا، جی اور یہ بات کہی گئی۔ یہ سن کر حضرت عثمان اور حضرت عبد الرحمن بن عوف رضی اللہ عنہما نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، ہمیں خطرہ ہے کہ کہیں سعد قریش کے اندر مار دھاڑ نہ مچا دیں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، نہیں، بلکہ آج کا دن وہ دن ہے جس میں کعبے کی تعظیم کی جائے گی، آج کا دن وہ دن ہے جس میں اللہ قریش کو عزت بخشے گا۔ اس کے بعد آپ نے حضرت سعد کے پاس آدمی بھیج کر جھنڈا ان سے لے لیا اور ان کے صاحبزادے قیس رضی اللہ عنہ کے حوالے کر دیا، گویا جھنڈا حضرت سعد کے ہاتھ سے نہیں نکلا، اور کہا جاتا کہ آپ نے جھنڈا حضرت زبیر کے حوالے کر دیا تھا۔ آپ میں سے کچھ ساتھی سوچ رہے ہوں گے کہ جھنڈے کا کیا سوال ہے، تو پہلے دور میں جنگوں میں جیتنے والوں کے جھنڈے کی بڑی عزت تھی، اور مخالف قوم عموماً دوسرے کے جھنڈے کو نیچے گرانا چاہتی تھی، گویا کہ آپ کہہ لیجئے کہ آج کے دور میں جیسے کہ کسی کے قومی پرچم کی تقدیس اور اس کی عزت، اس ملک کی عزت سمجھی جاتی ہے، اور کوئی ڈسپلن نظام تو تھا نہیں، تو لوگ اسی طرح اپنے اپنے جھنڈے لے لے کر اپنے آپ کو دوسروں سے نمایاں کرتے تھے۔ اب اگلا سٹیپ کیا ہے کہ اسلامی لشکر اچانک قریش کے سر پر۔ ابھی تک تو آپ دیکھ رہے ہیں نا کہ ٹورڈز مکہ جرنی چل رہا تھا، اب بالکل مکہ میں پہنچنے والے ہیں۔ جب رسول اللہ صلی اللہ علیہ وسلم ابو سفیان رضی اللہ عنہ کے پاس سے گزر چکے تو حضرت عباس رضی اللہ عنہ نے ان سے کہا، آپ دوڑ کر اپنی قوم کے پاس جاؤ۔ ابو سفیان رضی اللہ عنہ تیزی سے مکہ پہنچے اور نہایت بلند آواز سے پکارا، قریش کے لوگوں، یہ محمد صلی اللہ علیہ وسلم ہیں، آپ کے پاس اتنا لشکر لے کر آئے ہیں کہ مقابلے کی تاب نہیں، لہٰذا جب ابو سفیان کے گھر گھس جائے اسے امان ہے۔ یہ سن کر اس کی بیوی ہند بن عتبہ اٹھی اور اس کی مونچھ پکڑ کر بولی، مار ڈالو اس مشک کی طرح چربی سے بھرے ہوئے پتلی پنڈلیوں والے کو، برا ہو ایسے پیش رو خبر رساں کا۔ یعنی غصہ کیا، اس دور کی عورتیں ایسی ہی بد تہذیب ہوں گی کہ اپنے شوہر کو ایسے بولیں، تو بہرحال ان کے یہ جملے اپنے شوہر کے لیے تھے۔ ابو سفیان نے کہا، تمہاری بربادی ہو، دیکھو تمہاری جانوں کے بارے میں یہ عورت تمہیں دھوکے میں نہ ڈال دے۔ اب آپ دیکھ سکتے ہیں کہ کس طریقے سے اس وقت کیوس ہوا ہوگا، ذرا سے تصور میں لائیے باتوں کو، ریالٹی بیس کر کے دیکھیے، تو ایک بہت بڑا سانحہ تھا، ایک بریکنگ نیوز تھی اس دور کی، لیکن بہرحال یہ تو ہونا ہی تھا۔ خیر، ابو سفیان نے جب یہ بات کہہ دی کہ عورت تمہیں دھوکے میں نہ ڈال دے، کیونکہ محمد صلی اللہ علیہ وسلم ایسا لشکر لے کر آئے ہیں جس سے مقابلے کی تاب نہیں، اس لیے جب ابو سفیان کے گھر میں گھس جائے اسے امان ہے۔ لوگوں نے کہا، اللہ تجھے مارے، تیرا گھر ہمارے کتنے آدمیوں کے کام آ سکتا ہے؟ ابو سفیان نے کہا، اور جو اپنا دروازہ اندر سے بند کر لے اسے بھی امان ہے، اور جو مسجد حرام میں داخل ہو جائے اسے بھی امان ہے۔ یہ سن کر لوگ اپنے اپنے گھروں اور مسجد حرام کی طرف بھاگے، البتہ اپنے کچھ اوباشوں کو لگا دیا اور کہا کہ انہیں ہم آگے کیے دیتے ہیں، اگر قریش کو کچھ کامیابی ہوئی تو ہم ان کے ساتھ ہو رہیں گے، اور اگر ان پر ضرب لگی تو ہم سے جو کچھ مطالبہ کیا جائے گا منظور کر لیں گے۔ قریش کے یحمق اوباش مسلمانوں سے لڑنے کے لیے اکرمہ بن ابی جہل، صفوان بن امیہ اور سہیل بن عمر کی کمان میں خندمہ کے اندر جمع ہوئے۔ ان میں بنو بکر کا ایک آدمی حماس بن قیس بھی تھا، جو اس سے پہلے ہتھیار ٹھیک ٹھاک کرتا رہتا تھا، جس پر اس کی بیوی نے ایک روز کہا، یہ کاہے کی تیاری ہے جو میں دیکھ رہی ہوں؟ اس نے کہا، محمد صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں سے مقابلے کی تیاری ہے۔ اس پر بیوی نے کہا، خدا کی قسم، محمد صلی اللہ علیہ وسلم اور ان کے ساتھیوں کے مقابل کوئی چیز ٹھہر نہیں سکتی۔ اس نے کہا، اللہ کی قسم، مجھے امید ہے کہ میں ان کے بعد ساتھیوں کو تمہارا خادم بناؤں گا۔ اس کے بعد کہنے لگے، اگر آج وہ مد مقابل آ گئے تو میرے لیے کوئی عذر نہ ہوگا، یہ مکمل ہتھیار، دراز انی والا نیزہ اور جھٹ سونتی جانے والی दो धारी तलवार है, यानी अपने असलहे पे मान कर रहे हैं। और आप देखिए, यहाँ से देखिए कि उस वक्त भी दुश्मनों को यकीन था कि वो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को हरा देंगे, लेकिन अल्लाह अपने काम करके रहता है और अल्लाह को कोई रोक नहीं सकता। और खंदमा की लड़ाई में भी यही शख्स आया हुआ था, तो क्या पता चला कि अल्लाह के नबी के मक्का में दाखिल होने की खबर अबू सुफियान रदी अल्लाह अन्हों के ज़रिए फैलाई गई। अल्लाह अपने दीन के काम ले लेता है, जो बात अल्लाह के नबी ने कहनी थी वो इस शख्स के ज़रिए से कहलवा दी गई। अगला मरहला क्या है कि इस्लामी लश्कर ज़ी तुवा में, इधर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मर्राव ज़हरान से रवाना होकर ज़ी तुवा पहुँचे। इस दौरान अल्लाह के बख्शे हुए एजाज़ फ़तह पर फ़र्ते तवाज़ो से आपने अपना सर झुका रखा था, यानी बहुत डाउन टू अर्थ थे, यहाँ तक कि दाढ़ी के बाल कजावे की लकड़ी से जा लग रहे थे। ज़ी तुवा में आपने लश्कर की तरतीबो तकसीम फरमाई। खालिद बिन वलीद को दाएं पहलू पर रखा, इसमें असलम, सुलेम, गिफार, मुजैना, जो है ना, और कुछ दूसरे कबाइले अरब थे। और खालिद बिन वलीद को हुक्म दिया कि वो मक्का में ज़ेरी हिस्से से दाखिल हों, और अगर कुरैश में से कोई आड़े आए तो इसे काट कर रख दें, यहाँ तक कि सफ़ा पर आपसे आ मिलें। हज़रत ज़ुबैर बिन अवाम बाईं पहलू पर थे, इनके साथ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरेरा था। आपने इन्हें हुक्म दिया कि मक्का में बालाई हिस्से यानी कदा से दाखिल हों और हजून में आपका झंडा गाड़ कर आप कियामत तक वहीं ठहरे रहें। हज़रत अबू उबैदा प्यादे पर मुकर्रर थे, यानी जो लोग पैदल चल रहे थे तो ये उनके ऊपर अमीर थे। आपने इन्हें हुक्म दिया कि वो बतने वादी का रास्ता पकड़ें, यहाँ तक कि मक्के में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के आगे उतरे। और इस तरह फिर मक्का में इस्लामी लश्कर का दाखिला होता है। इन हिदायत के बाद तमाम दस्ते अपने अपने मुकर्रर रास्तों से चल पड़े। हज़रत खालिद रज़ी अल्लाह अन्हु और इनके रफ़का की राह में जो मुशरिक भी आया इसे मिटला दिया गया। अलबत्ता इनके साथियों में से भी कुर्स बिन जाबिर फहरी और खुनैस बिन खालिद बिन रबिया ने जामे शहादत नोश किया। वजह यह हुई कि ये दोनों लश्कर से बिछड़ कर एक दूसरे रास्ते पर चल पड़े और इसी दौरान इन्हें कत्ल कर दिया गया। खंदमा पहुँच कर हज़रत खालिद और इनके साथियों की मुठभीड़ कुरैश के उबाशों से हुई। मामूली सी झड़प में 12 मुशरिक मारे गए और इसके बाद मुशरिकीन में भगदड़ मच गई। हम्मास बिन कैस, जो मुसलमानों से जंग के लिए हथियार ठीक ठाक करता रहता था, भागकर अपने घर में जा घुसा और अपनी बीवी से बोला, दरवाज़ा बंद कर लो। उसने कहा, वो कहाँ गया जो तुम कहा करते थे? यानी आज तो सभी बातें बदल गई। तो जवाब सुनिए और अब आपसे मरूब हूँ कि अरब आम बातें भी शेरों की सूरत में कहते थे, क्या अशआर है इनके? अगर तुमने जंगे खंदमा का हाल देखा होता, जबकि सुफवान और इकरमा भाग खड़े हुए और सोनती हुई तलवारों से मेरा इस्तकबाल किया गया, जो कलाइयाँ और खोपड़ियाँ इस तरह काटती जा रही थीं कि पीछे सिवाय इनके शोरों गुगा और हम हमा के कुछ सुनाई नहीं पड़ता था, तो तुम मलामत की इतना बात ना कहती। ऐसे लगता है कि अरब औरतें भी ज़रा जल्दी में ही मर्दों को कुछ ना कुछ कह देती थी और मर्द बेचारे औरतों की बातों को समझने से कासिर होते। खैर, इसके बाद हज़रत खालिद मक्का के गली कूचों को रोनते हुए कोहे सफ़ा पर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से जा मिले। इधर हज़रत ज़ुबैर रज़ी अल्लाह अन्हों ने आगे पढ़कर हजून में मस्जिद फताह के पास रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का झंडा गाड़ा और आपके लिए कुब्बा नसब किया। फिर मुसलसल वहीं ठहरे रहे, यहाँ तक कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ़ ले आए। आज की ज़ुबान में बहुत बड़ा काम हो गया। कैसे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के हाथों से अल्लाह ने इतना बड़ा काम ले लिया। दुआ करें कि अल्लाह ताला हमसे भी कोई बड़ा काम ले ले। आपको मुझे आज के दौर की ज़रूरत को पहचानना है। हम जो हैं वो वही रहेंगे। नियत इरादे कर लीजिए, आप दिल में चुपके से इरादे करेंगे, अल्लाह आपसे भी कोई ना कोई काम लेगा। तो आप देखिए कि इसके बाद का सीन, इंशाल्लाह मस्जिद हराम में जाने के बाद आपका बुतों को तोड़ना और मक्का को और हरम को शिर्क की गंदगियों से, आलूदगियों से पाक करना है। ये दुआ कीजिए कि अल्लाह ताला हम सब से बेहतरीन तरीके से राज़ी हो जाए।